नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभर विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रपतिद्वारा मनोनित तीनजना राष्ट्रिय सभाका सांसदलाई शपथ नगराउन सर्वोच्चको आदेश, थप छलफलका लागि वादी प्रतिवादी दुवै 20 गते अदालतमा उपस्थित हुनुपर्ने।
नेपाल भारत प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदनलाई अन्तिम रूप दिने, दुई देशको सम्बन्धलाई अझै उचाइमा पुर्याउने गरी प्रतिवेदन ल्याउने प्रतिबद्धता।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि 21 गते चुनाव हुने, 3 सदस्यीय निर्वाचन समिति गठन।
भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन, सबलाई अन्त्येष्टिका लागि भारत ल्याइने।
र पूर्वाञ्चललाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले राष्ट्रिय सभाको सदस्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका तीनजनालाई शपथ नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। शेरबहादुर देउबा नेतृत्वको सरकारले राष्ट्रिय सभामा सिफारिस गरेका गोपाल कुमार बस्नेत, कृष्ण प्रसाद पौडेल र चाँदनी शर्मालाई मनोनित नगरी केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनित गर्नु भएको थियो। खतिवडा, बिडारी र पौडेलको मनोनयन संविधान सम्मत नदेखिएकोले तत्काल शपथ नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले तत्कालको लागि तीनजनाको शपथ नगराउन र 20 गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ। संघीय सांसदहरूको शपथ 20 गते गर्ने तयारी छ। राष्ट्रिय सभाको सदस्यको लागि सरकारले गरेको सिफारिश राष्ट्रपतिले फिर्ता गर्न सक्ने प्रावधान संविधानमा नभएकोले खतिवडा, बिडारी र पौडेललाई शपथ नगराउन अदालतले आदेश दिएको हो। शपथ रोक्न र आफूहरूलाई राष्ट्रिय सभा सदस्य बनाउन माग गर्दै गोपाल कुमार बस्नेत, कृष्ण प्रसाद पौडेल र चाँदनी शर्माले दायर गरेको रिटको सुनवाईमा सर्वोच्चले आज यस्तो आदेश दिएको हो।
नेपाल भारत सम्बन्धलाई अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह ईपीजीले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिने भएको छ। समूहको 7 बैठकपछि काठमाडौँमा भएको पत्रकार सम्मेलनमा समूहका नेपाल संयोजक डाक्टर भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगत सिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउने गरी प्रतिवेदन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल संयोजक थापाले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने र समय सापेक्ष आधार खडा गर्ने उद्देश्यमा कुनै उतार चढ़ाव नआएको बताउनुभयो। बैठकमा 1950 को सन्धिदेखि लिएर सीमासम्मका विषयमा आफ्ना अवधारणा प्रस्तुत भएको संयोजक थापाको भनाइ छ। नेपाल र भारतबीच 1950 भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका सुझाव सहितको प्रतिवेदन तयार गरिने थापाले बताउनुभयो। जुलाईमा पहिलो बैठक बसेको ईपीजीको कार्यकाल आउने 4 महिनामा समाप्त हुँदैछ। अर्को बैठक नयाँ दिल्लीमा बस्नेछ।
एमाले र माओवादी बीच मन्त्रालयको विषय टुङ्गो लाग्न नसक्दा मन्त्री परिषद विस्तारमा ढिलाइ भएको छ। एमाले 10 र माओवादीले 7 मन्त्रालय लिने सहमति भए पनि कसले कुन मन्त्रालय लिने भन्नेबारे टुङ्गो नलाग्दा मन्त्री परिषद विस्तारमा ढिलाइ भएको हो। माओवादीको भागमा परेको गृह मन्त्रालयमा रामबहादुर थापा बादल र वर्षमान पुनले दावी गरिरहेको र अरू मन्त्रालयका बारेमा पनि छलफल चलिरहेको माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो। यस्तै एमाले सचिव प्रदीप गिमालीले मन्त्रालय हेरफेरको विषयमा दुई पार्टीबीच छलफल भइरहेको बताउनुभयो। यसमध्ये गृह अर्थ परराष्ट्र लगायतका मन्त्रालयबारे दुवै दल सहमत भए पनि अरू मन्त्रालयको बारेमा छलफल चलिरहेको उहाँले बताउनुभयो। गेवालीका अनुसार संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन छलफल भइरहेकोले भोलिसम्म मन्त्री परिषद विस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ। मन्त्रीका आकांक्षी बढी भएकोले दुवै पार्टीले अध्यक्षलाई नै मन्त्री चयन गर्ने अधिकार दिएका छन्। तर कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। एमालेमा मन्त्री बन्नेको दौड़मा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप गिवाड़ी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल लगायत हुनुहुन्छ। राष्ट्रिय सभा सदस्यमा मनोनित डाक्टर युवराज खतिवडा पनि भावी अर्थमन्त्रीका रूपमा हेरिनु भएको छ। यस्तै माओवादीबाट नेता रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भूषाल, बीना मगर, मातृका यादव, सुदन किराँती, अमनलाल मोदी, देवेन्द्र पौडेल लगायतको नाम मन्त्रीको चर्चामा रहेको छ।
सरकारले वातावरणीय प्रभाव मूल्यांकन ईआईए मापदण्ड पूरा नगरी सेवा दिएको भन्दै पाँच तारे होटल, चारवटा ठूला अस्पताल सहित एघारवटा संस्थालाई कारवाही स्वरूप जरिवाना तिराउने निर्णय गरेको छ। जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पाँच तारे होटल सोल्टी र द्वारिकाजलाई एक लाख रूपियाँ जरिवाना गराउने निर्णय गर्नुभएको हो। होटल सोल्टी र द्वारिकाजले होटल विस्तार गर्दा ईआईए मापदण्ड पूरा नगरेको जनसंख्या तथा वातावरण मन्त्रालयको दावी छ। यस्तै ठमेलमा रहेको काठमाडौँ गेस्ट हाउस र रविभवनमा रहेको सिटी होटललाई पनि एक एक लाख रूपियाँ जरिवाना र एक महिनाभित्र ईआईए गर्न समय दिएको मन्त्री पण्डितका स्वकीय सचिव असीम आलमले जानकारी दिनुभयो। ईआईए नगर्ने नेशनल हस्पिटल कलंकी, अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगंज, काठमाडौँ मोडल हस्पिटल भ्रिकुटी मण्डप र काठमाडौँ अस्पताल त्रिपुरेश्वरलाई तत्काल ईआईए गराई कार्यवाही गर्न जनसंख्या तथा वातावरण मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरेको छ। यस्तै मापदण्ड विपरीत सञ्चालनमा रहेका तनहुको अरोनिकको आबु खैरिणी सिमेन्ट उद्योग र मोरङको कमला रोलिङ मिल प्रणालीलाई 50,000 रूपियाँ जरिवाना तिराउने निर्णय पनि मन्त्रालयले गरेको छ। यस्तै काठमाडौँको बालाजुमा रहेको दुग्ध वितरण आयोजनाले पनि मापदण्ड पूरा नगरेको पाइएपछि 50,000 रूपियाँ जरिवाना तिराउने निर्णय मन्त्रालयले गरेको छ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयनका लागि फागुन 21 गते चुनाव गर्ने निर्णय गरेको हो। यस्तै बैठकले चिनकाजी श्रेष्ठको संयोजकत्वमा नवीन्द्र राज जोशी र भीष्मा आङदाम्बे सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ। कांग्रेसको संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउबा, नेता प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाले दावी गर्दै आउनुभएको छ। निर्वाचन समितिले सकेसम्म सहमति र सहमति हुन नसके मतदान गर्ने समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो। फागुन 20 गते प्रतिनिधि सभाका सांसदले संघीय संसदमा शपथ खाने भएकोले 21 गते पार्टीले चुनाव गरेरै भए पनि संसदीय दलको नेता चयन गर्ने श्रेष्ठले बताउनुभयो। यस्तै आजको केन्द्रीय कार्य समितिको बैठकले संघीय संसदीय दलको परिमार्जित विधान अनुमोदन गरेको छ। बैठकमा चुनावी समीक्षा, छाया सरकार गठन, संसदमा पार्टीको भूमिका लगायतका विषयमा पनि छलफल भएको केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
नेकपा एमाले र माओवादी केन्द्रको प्रतिवेदन मस्यौदा कार्यदलको बैठकले प्रतिवेदन लेखनलाई अघि बढाउने निर्णय गरेको छ। आज बसेको कार्यदलको बैठकले प्रतिवेदन लेखनका लागि दुई दलका दस्तावेज, नीति, प्रतिवेदनहरूको अध्ययन गर्न थालेको एमाले नेता प्रदीप गेवालीले जानकारी दिनुभयो। बैठकले पार्टी एकताको गृह कार्यलाई अगाडि बढाउनका लागि दुवै कार्यदलको संयुक्त बैठक बस्ने समेत निर्णय गरेको छ। पार्टी एकतालाई अगाडि बढाउनका लागि दुई दलबीच गठन भएको पार्टी एकता संयोजन समितिको बैठकले एमाले नेता माधव कुमार नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल गठन गरेको थियो। यस्तै माओवादी केन्द्रका नेता रामबहादुर थापा बाँदलको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो।
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले गुनासो सुन्न नागरिकको घर घर जानेदेखि कालोबजारी नियन्त्रणसम्मका 11 विकासका घोषणा गर्नुभएको छ। मुख्यमन्त्री राउतले नागरिकको काम 24 घण्टाभित्र गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसो नभएमा स्पष्टीकरण सोधिने समेत चेतावनी दिनुभएको छ। राउतले प्रदेशभित्र भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता अपनाउने, प्रदेश हेल्लो सरकार बनाएर त्यसै मार्फत नागरिकका गुनासा लिने, महँगी र कालोबजारी नियन्त्रण गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। यस्तै मानव बेचबिखन शून्यमा झार्ने, रक्सी बेचबिखनमा कडाई गर्ने, वनजन्य सामग्री र वन्यजन्तु ओसार पसार रोक्ने पनि मुख्यमन्त्री राउतले घोषणा गर्नुभएको छ। उहाँले अहिले प्रदेशमा ऐन कानून नभएकोले काम गर्न समस्या भएको र अब विस्तारै कानून बनाएर समस्या समाधान गर्ने पनि दावी गर्नुभएको छ।
प्रदेश नम्बर पाँचको संसद बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयका सचिव मानबहादुर विश्वकर्माका अनुसार प्रदेशसभामा छलफल गर्ने विषयवस्तुको तयारी नपुगेका कारण आजको बैठक स्थगित गरिएको हो। अर्को बैठक आउँदो 27 गते आइतबार बस्नेछ। आजको बैठकबाट स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा तोक्ने र आर्थिक नियमावली सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची थियो। 27 गतेको बैठकमा आजको कार्यसूचीसँगै सरकारले विश्वासको मत लिने सचिवालयले जनाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय खोल्नु भएको छ। भरतपुर महानगरपालिका 9 स्थित हाकिम चोकमा स्थापना गरिएको कार्यालयको आज प्रचण्डले उद्घाटन गर्नुभयो। मतदाताका गुनासो सुन्न तथा विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रूपमा अगाडि बढाउन कार्यालय खोलिएको उहाँले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही, गरौं खबरदारी।
USA ID को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
बाली संरक्षण निर्देशनालय हरिहर भवन को अनुरोध।
रासायनिक विषादी मानव स्वास्थ्य का लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनु पर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनु पर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ, सबैले मनन गरौं, विषादीहरू बेच्ने हुन् औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रपतिद्वारा मनोनित 3 राष्ट्रिय सभाका सदस्यलाई शपथ नगराउन सर्वोच्चको आदेश, नेपाल भारत प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदनलाई अन्तिम रूप दिने, नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि 21 चुनाव हुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। भूकम्पले गाउँमा सुक्खा पहिरो झरेपछि विस्थापित भएका रसुवा हाकुका भूकम्प प्रभावित अहिले गाउँ फर्किएर घर बनाउन जुटेका छन्। सरकारले दोस्रो किस्ता बुझ्ने समयसीमा तोकेसँगै भूकम्प प्रभावितले घर निर्माणलाई तीव्रता दिएका हुन्। गएको भदौमा अनुदान सम्झौता भएको हाकुमा जोखिम मोलेर निर्माण सामग्री पनि ढुवानी भइरहेका छन्। रसुवाबाट उज्यालो सहकर्मी हिमनाथ देवकोटाको रिपोर्ट।
रसुवाको सदरमुकाम धुन्चेबाट करिब 6 पैदल यात्रापछि पुगिने हाकोमा अहिले धमाधम भूकम्प प्रतिरोधी घर निर्माण भइरहेको छ। भूकम्प गएको 2 अनुदान सम्झौता भएको हाकोमा करिब 300 भूकम्प पीड़ितले घर बनाउन थालेका छन्। घर बनाउनका लागि गाउँमा निर्माण सामग्री पर्याप्त नभएको स्थानीय बासिन्दा बताउँछन्। धुन्चेबाट निर्माण सामग्री निर्यात गर्दा जोखिमपूर्ण बाटोको पार गर्नुपर्दा समस्या आयो। हाकोका भूकम्प पीडित उत्तम तामाङ।
बाटो चाहिँ एकदम अप्ठ्यारो छ, हिँड्न त अप्ठ्यारो छ, जब रोड तान्दै लाँदाखेरि कहीँ अर्किहाल्छ, अर्किँदाखेरि चिप्लिन्छ, चिप्लिँदाखेरि रोड अर्क्यो भने ठिकै हुन्थ्यो, रोड फेरि सँगसँगै आएन, रोडले फेरि चेप्दिहाल्छ। त्यो डोरी राम्रो डोरी भए त ठिकै हुन्छ, फेरि छिन्दाखेरि हुत्तिन्छ क्या, तपाईँको हुत्तिएपछि अलिकति मिस्टेक भयो भने तपाईँको तलै पुगिन्छ।
तामाङले भने जस्तै धुन्चेबाट हाको जाने बाटो साङ्घुरो छ, त्यहाँ पुग्न ठुला ठुला भिर र पहिरो पार गर्नु पर्छ। मानिस हिँड्नका लागि समेत अप्ठ्यारो पर्ने बाटोमा रड घिसारेर लैजानु चानचुने कुरा होइन। रड र काठ मान्छेले बोके पनि अरू सामग्री बोक्नका लागि खच्चडको प्रयोग हुँदै आएको छ। बाटोको कारण खच्चडबाट सामग्री लैजान समेत कठिनाई हुने गरेको छ भन्नुहुन्छ हाकुका खच्चड व्यवसायी सन्डु तामाङ।
अप्ठ्यारी छ त्यो रोडले गरेर, रोडमा चाहिँ त्यो 2-4 बाटो नबनाए भए खचरे लोरेर मर्छ, बाटो डेन्जरै छ त्यसमा।
आमा छोदिङमो गाउँपालिका 1 पर्ने ठुलो हाकु र हाकु बेसीमा 362 लाभग्राही रहेका छन्। हाकुका लाभग्राही मध्ये 50 दोस्रो किस्ता र 2 तेस्रो किस्ताको लागि सिफारिस भएको छ। हाकुका भूकम्प पीडित मध्ये चैत मसान्तसम्ममा करिब 150 लाभग्राहीले मात्र दोस्रो किस्ता बुझ्न सक्ने देखिएको छ। जिल्ला आयोजना कार्यान्वयन इकाइबाट हाकमा खटिएका सब इन्जिनियर छत्रबहादुर साई,
बाटो एकदमै जोखिम भएको हुनाले उहाँलाई चोट पटक लाग्न सक्छ, रड भन्ने कुरा अलिकति खतरा हुन्छ, एक रडले उछिटाएर अरू ठाउँमा फालिदिन्छ मान्छेलाई, भनौँ न कतै अब धक्का पनि लाग्न सक्छ, त उकालो बाटो ओह्रालो बाटो हिँड्दाखेरि एक ढुङ्गा अर्को ढुङ्गा खसेर अब पनि चोट पटक लाग्ने सम्भावना धेरै नै छ। जोखिम बाटो भएकोले उहाँहरूलाई काटेर ल्याउनुहोस्, टुक्रा बनाएर ल्याउनुहोस् भनेर पनि सल्लाह दिन्छु, र यस्तै घर बनाउनुपर्छ भनेर उहाँहरूलाई त्यो भनिएको छैन र त्यो मापदण्ड अनुसार पालना गर्नुपर्छ भन्ने कुरा भनेको छु मैले।
गाउँमा रहेको स्थानीय स्रोत र साधनको प्रयोग गर्दा त्यति धेरै जोखिम मोल्नु पर्दैन। मैलुङ स्याप्रोवेशी सड़क निर्माणले पूर्णता पाएपछि सामग्री ढुवानी गर्न सहज हुन्छ, तर अनुदान गुम्ने डरले जोखिम मोलेरै भए पनि पीड़ितले हतार हतार सामग्री ओसारिरहेका छन्।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। आर्थिक वृद्धि दर 7.2% कायम राख्न झण्डै 30,000 मेगावाट विद्युत आवश्यक पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। देशको आर्थिक वृद्धि दरलाई आधार मानेर तयार पारेको रणनीतिक कार्ययोजनामा प्राधिकरणले अबको 22 वर्षपछि अर्थात् सन् 2040 सम्ममा विद्युत उत्पादन क्षमता 29,427 मेगावाट हुनुपर्ने उल्लेख गरेको छ। सामान्य रूपमा 4.5% दरले मात्रै आर्थिक वृद्धि भएमा सन् 2040 मात्रै 19,151 मेगावाट विद्युत आवश्यक पर्ने प्राधिकरणको प्रक्षेपण छ। सरकारले चालू आर्थिक वर्षको वृद्धि दर 7.2% हुने प्रक्षेपण गरेकोले यसैलाई नै आधार बनाएर विद्युतको माग तथा आपूर्तिको प्रेक्षण गरिएको प्राधिकरणले जनाएको छ।
आफूहरू असुरक्षित भएको भन्दै चिकित्सकले जिल्ला छोडेपछि डोटीका नागरिकलाई उपचारमा समस्या भएको छ। गएको आइतबार डाक्टर जितेन्द्र सिंहमाथि जिल्ला अस्पताल डोटी परिसरमै कुटपिट भएपछि डोटीका निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत सबै चिकित्सकले असुरक्षित भएको भन्दै बुधबार जिल्ला छाडेपछि उपचार सेवा ठप्प भएको हो। 5 दिनदेखि उपचार नहुँदा बिरामी लिएर धनगढ़ी वा भारत जान बाध्य भएको स्थानीय बासिन्दाको भनाइ छ। गएको 6 गते आइतबार डाक्टर सिंहले जिल्ला अस्पतालमा भिडियो एक्सरे गर्ने क्रममा बिरामी महिलालाई दुर्व्यवहार गरेको भन्दै उहाँमाथि कुटपिट भएको थियो।
सर्वोच्च अदालतले कान्तिपुर मीडिया ग्रुपलाई 72 घण्टा अर्थात 3 दिनभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ। प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको एकल इजलासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर ग्रुपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो। प्रधान न्यायाधीश पराजुलीले आफ्नो जन्ममितिका बारेमा छापिएका समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुङ्गानाले दायर गरेको रिटमा आफैले सुनवाई गरेर आदेश दिनुभएको हो। सामान्यतया न्यायाधीशले आफू र आफ्ना नातेदारसँग सम्बन्धित मुद्दामा आफैले सुनवाई नगर्ने चलनलाई तोड्ने पराजुलीले आफूसँग सम्बन्धित मुद्दामा आफैले सुनवाई गर्नुभएको हो।
चितवन जिल्ला अदालतले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दाको जाहेरी दिने नूरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आदेश दिएको छ। जिल्ला अदालतका मुख्य न्यायाधीश कुलोप्रसाद शर्माको इजलासले अधिकारीलाई झिकाउन आदेश दिएको हो। नूरप्रसाद तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हत्या गरी मारिएका कृष्णप्रसादका दाजु हुनुहुन्छ। 2061 जेठ 24 गते कृष्णप्रसादका बुवा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको 18 महिनापछि नूरप्रसादले 13 जना विरूद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो। छोराका हत्यारालाई कार्यवाही गर्न माग गर्दै कृष्णप्रसादका बुवा नन्दप्रसादको अनसनकै क्रममा निधन भइसकेको छ भने आमा गंगामाया अहिले पनि वीर अस्पतालमा अनसनमा नै रहनु भएको छ। तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले 2061 साल जेठ 24 गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट रिङ रोड, ललितपुर,
फोन नम्बर 01-5550-197, 55-198, 55-52-227।
Johnny, Johnny.
Yes, Papa.
Machapuchra School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01519314. 01519384. Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01519314. 01519384.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा. हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की. फोन नम्बर 01-4032-961 र 62. वेबसाइट drishtieye.org. अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि. दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
अब बाँकी खबर. वनमा डढेलो लगाएको अभियोगमा गुल्मीमा चारजना युवा पक्राउ परेका छन्। गुल्मीको सत्यवती गाउँपालिका 5 हसरामा वनभोज खाने क्रममा डढेलो लगाएको सूचनाका आधारमा सत्यवती गाउँपालिकाका खिमबहादुर थापा, प्रदीप तामाङ, सुरेश नेपाली र हिमलाल बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण देवले जानकारी दिनुभयो.
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मध्य मर्स्याङदी जलविद्युत आयोजनाको मर्मतको काम एक हप्तामा सक्न निर्देशन दिनुभएको छ. बिजुली उत्पादनको काम बन्द गरेर शुक्रबारबाट मर्मत थालिएको 70 मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुगमनपछि निर्देशक घिसिङले ठेकेदार कम्पनीलाई तोकिएको समयभन्दा एक दिन अघि नै काम सक्न निर्देशन दिनुभएको हो. 70 मेगावाट क्षमताको आयोजना बन्द गरेर मर्मत गर्दा बिहान र बेलुका विद्युत व्यवस्थापनमा समस्या परिरहेको छ, तर कुलेखानी पूर्ण रूप क्षमतामा चलाएर लोडसेडिङ हुन नदिएको पनि घिसिङले जानकारी दिनुभयो. आयोजना मर्मतको लागि अहिले 50 जना कामदारले 24 घण्टा काम गरिरहेको आयोजनाका प्रमुख पशुपतिराज गौतमले जानकारी दिनुभयो.
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा थप कडाई गरिएको छ. चोरी तस्करका गतिविधि बढ्न सक्ने भएकाले सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो. उहाँले अहिले गाउँ गाउँमा 2-3 महिनाका लागि नयाँ सुरक्षीहरू थपेर सूचना संकलनको काम समेत थालिएको बताउनुभयो. झाडीहरू सुकेका र वन्यजन्तु शीतल खोज्दै पानीको नजिक आउने क्रम शुरू भएकाले यसलाई ध्यानमा राखेर सुरक्षा चुस्त पारी गस्ती बढाइएको ठकालले बताउनुभयो.
दोलखाका बासिन्दाले डिम्याट खाता नभए पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निष्कासन गर्ने सेयरमा आवेदन दिन पाउनु भएका छन्। स्थानीय बासिन्दाका लागि जारी गर्न लागि सेयरमा तत्कालका लागि डिम्याट खाता नभए पनि आवेदन दिन पाइने सुविधा दिइएको आयोजनाका प्रवक्ता डाक्टर गणेश नेउपानेले जानकारी दिनुभयो. सेयरमा आवेदन दिन डिम्याट खाता अनिवार्य नभए पनि सेयरको किनबेच गर्न डिम्याट खाता खोल्नै पर्ने हुन्छ. माथिल्लो तामाकोशीले स्थानीय बासिन्दाका लागि आउँदो महिना सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ.
लामो समयको खडेरी र सिँचाई अभावले ओखलडुङ्गाका 100 रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्. पोहोर परार गहुँ आलू लगायत तरकारी खेतीले हरियाली देखिने खेतबारी यो वर्ष बाँझै भएपछि किसान मर्कामा परेका छन्. खडेरीको असर सबैभन्दा धेरै लिखु गाउँपालिकामा देखिएको छ.
पाल्पाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रामघाटको विकासका लागि 10 वर्षे गुरु योजना सहित भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइएको छ. कालीगण्डकीको किनारमा अवस्थित रामपुर नगरपालिका 5 रहेको रामघाट क्षेत्रको पौराणिक मान्यता जोगाई राख्न रामघाट संरक्षण समितिले 10 वर्षे गुरु योजना बनाएर धार्मिक तीर्थस्थल निर्माण कार्य शुरू गरेको हो.
नेपालगंज उपमहानगरपालिकाले आर्थिक वर्ष 2074-75 माघ मसान्तसम्म 5,71,95,696 राजस्व संकलन गरेको छ. गएको वर्ष यही अवधिमा 4,98,30,216 रुपियाँ राजस्व संकलन गरेको थियो. यस अवधिमा गएको वर्षभन्दा 73,75,480 रुपियाँ बढी राजस्व संकलन भएको हो. गएको वर्ष बनिसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण बढी राजस्व संकलन भएको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सूरज शर्माले बताउनुभयो.
मेरो पनि भन्नु छ.
ओली सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गरेका 3 राष्ट्रिय सभा सदस्यलाई शपथ नखुवाउन सर्वोच्च अदालतले आदेश दिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा भुवन खतिवडा लेख्नुहुन्छ, लौ सबैको जय होस्, नेपालमा कार्यपालिका र न्यायपालिकाको यो रस्साकसी अझै कहिलेसम्म देख्नुपर्ने होला कुन्नी.
यसै विषयमा हरिकार्की लेख्नुहुन्छ, यो आदेश त मलाई ठिकै लाग्यो। देउवा सरकारले सिफारिश गरेका तीनजनाको नाम अनुमोदन नगर्ने राष्ट्रपतिले ओली सरकारले मनोनित गरेका तीनजनाको नाम फ्याट्टै मनोनित गर्नु त संविधान अनुसार पनि त ठिक थिएन।
वातावरणीय प्रभाव मूल्याङ्कन अर्थात् ईआईए नगरी सञ्चालन गरिएका विभिन्न कम्पनीलाई जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जरिवाना तिराउने निर्णय गरेको खबर उज्यालो अनलाइनमा पढेर कमल बुढा कोपिला ट्वीट गर्नुहुन्छ, मन्त्रीले गरेको कार्यवाहीलाई म सलाम गर्छु। सरकार कमजोर भएको फाइदा छोपेर सञ्चालित यस्ता सयौं कम्पनीलाई पनि मन्त्रीज्यूले कार्यवाही गर्नुहुन्छ भन्ने अपेक्षा छ।
यसै विषयमा फेसबुकमा च्वाइसलेस किङ निराजन नाम राखेका साथी लेख्नुहुन्छ, अकबरी सुनलाई कसी लाउनु पर्दैन भन्ने कुरा आज फेरि वातावरण मन्त्री लालबाबु पण्डितले प्रमाणित गर्नुभएको छ। उहाँ जस्तै अन्य मन्त्रीले पनि काम गरे भने देश पक्कै बन्नेछ।
अनि नेपाली कांग्रेसले छाया सरकार बनाउन लागेको खबर सुनेर दोलखाका हरिप्रसाद दाहालले हाम्रो आइबीआरमा आफ्नो विचार रेकर्ड गराउनु भएको छ।
नेपाली कांग्रेसले छाया सरकार गठन गर्ने भन्ने समाचार सुन्दा छक्क लाग्छ, किनकि काठमाडौँ महानगरवासी धुम्रपान रहित भई बस्न सक्लान्, तर कांग्रेस सत्ता रहित भएर बाँच्न नसक्ने भएर छाया सरकार गठन गर्ने होला। हामी जनता कति भाग्यमान, स्थानीय सरकार, प्रादेशिक सरकार, केन्द्रीय सरकार अनि कांग्रेसको छाया सरकार।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफले र सुजाता खत्री। नेपाल दर्पणमा अब विदेशका खबर। चीन सरकारले आफ्नो देशका फार्म र पानी जहाजबाट सामान ओसार पसार गर्ने कम्पनीमाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई आग्रह गरेको छ। उत्तर कोरियासँग व्यापार गर्ने भनिएका चिनिया फर्म र पानी जहाजबाट सामान ओसार पसार गर्ने कम्पनीमाथि वाशिङटनले प्रतिबन्ध लगाएको थियो, तर त्यस्ता कम्पनीमाथि अनुसन्धान गर्ने र दण्डित गर्ने जिम्मेवारी आफ्नो भएको बेजिङले बताएको छ। अमेरिकाले घोषणा गरेको नयाँ प्रतिबन्ध चीन, सिङ्गापुर र पनामाका व्यापारिक संस्था तथा कम्पनीप्रति लक्षित छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विरूद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गर्नुभएको थियो।
चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ। 54 वर्षकी श्रीदेवीको संयुक्त अरब इमिरेट्सको दुबईमा निधन भएको हो। विवाह समारोहमा सहभागी हुन श्रीमान र छोरीसहित दुबई पुगेकी श्रीदेवीको हृदयघातबाट निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अन्त्येष्टिका लागि उहाँको शव भारत ल्याइनेछ। सन् 1963 अगस्त 13 तारीखमा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवीले 300 चलचित्रमा अभिनय गर्नुभएको छ। उहाँले हिन्दीसहित तेलुगु र मलयालम चलचित्रमा पनि अभिनय गर्नुभएको छ। चर्चित निर्माता बोनी कपूरसँग विवाह गरेपछि अभिनय क्षेत्रबाट टाढिएकी श्रीदेवीले सन् 2012 इंग्लिश भिङ्लिस चलचित्रबाट अभिनयमा पुनरागमन गर्नुभएको थियो। उहाँको अन्तिम चलचित्र सन् 2017 सार्वजनिक भएको थियो। उहाँको निधनप्रति भारतीय कलाकार शुभचिन्तकले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा उम्मेद्वारी दिएका कर्मा छिरिङ शेर्पाले आर्थिक पारदर्शिताका साथै विधान अनुसार एन्फाका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। चैतमा हुने चुनावका लागि उम्मेद्वारी दिएका शेर्पाले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर भ्रष्टाचार र परिवारवादबाट ग्रसित एन्फामा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो। फुटबल संघ गठन भएका 45 जिल्लामा 2-10 ट्रेनिङ सेन्टर स्थापना गर्ने तथा हरेक जिल्लामा फुटबल एकाडेमी सञ्चालन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो। फुटबल खेलाड़ीलाई बढ़ीभन्दा बढ़ी व्यावसायिक बनाउने र क्लबको स्तर उन्नति गर्ने आफ्नो योजना रहेको शेर्पाले बताउनुभयो।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। आज पूर्वाञ्चललाई 7 विकेटले हराएर एपीएफले उपाधि उचालेको हो। तनगढ़ीको फाफला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले 20 ओभरमा 5 विकेट गुमाएर 60 रन बनाएको थियो। 61 रनको सामान्य लक्ष्य एपीएफले 17 ओभर 3 बलमा 3 विकेट गुमाएर भेटायो। विजेता एपीएफले 5 लाख तथा उपविजेता पूर्वाञ्चलले 2 लाख रूपियाँ पुरस्कार प्राप्त गरे। पूर्वाञ्चलकी कप्तान रुबिना छेत्री प्रतियोगिताको उत्कृष्ट बलर सहित प्लेयर अफ द सिरिज घोषित भइन्। उत्कृष्ट ब्याट्सवुमन पनि पूर्वाञ्चलकै काजल श्रेष्ठ बनिन्। सुदूरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदीयमान खेलाड़ी बनिन् भने फेयर प्ले टीम पनि सुदूरपश्चिमाञ्चल नै चुनियो।
र इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा न्यूजील्याण्ड 3 विकेटले विजयी भएको छ। जितका लागि पाएको 285 रनको लक्ष्य घरेलु टोली न्यूजील्याण्डले खेल सकिन 4 बल बाँकी छँदा भेटायो। न्यूजील्याण्डलाई जिताउन रोज टेलरले 113 तथा टोम लाथमले 79 रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाउना टोली इङ्ल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 284 रन बनाएको थियो। इङ्ल्याण्डका लागि जोस बटलरले 79, जोए रुटले 71 र ज्यासन रोयले 49 रन बनाए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रपतिद्वारा मनोनित तीनजना राष्ट्रिय सभाका सांसदलाई शपथ नगराउन सर्वोच्चको आदेश, थप छलफलका लागि वादी प्रतिवादी दुवै 20 गते अदालतमा उपस्थित हुनुपर्ने,
नेपाल भारत प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदनलाई अन्तिम रूप दिने, दुवै देशको सम्बन्धलाई अझै उचाइमा पुर्याउने गरी प्रतिवेदन ल्याउने प्रतिबद्धता,
नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि 21 गते चुनाव हुने, 3 सदस्यीय निर्वाचन समिति गठन,
भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन, सबलाई अन्त्येष्टिका लागि भारत ल्याइने,
र पूर्वाञ्चललाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि विदा हुन्छौ। नमस्कार।